नमस्कार, रेडियो नेपालको कार्यक्रम देश दर्शनमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। यो कार्यक्रम तपाईँले रेडियो नेपाल मिडियम वेभका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न 30 स्थानमा रहेका रेडियो नेपालका एफएम रिले प्रसारण केन्द्रहरूबाट एफएम 98.3 मेगाहर्जमा सुन्दै आउनु भएको छ। यसका साथै तपाईँले रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा न्यूज पोर्टल अनलाइन radionepal.gov.npबाट सुन्न सक्नुहुनेछ र रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुनेछ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान 10:05 यसै समयमा करिब आधा घण्टासम्म प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपालको पर्यटन क्षेत्र र यसले समृद्ध नेपाल निर्माण गर्न पुर्याउने योगदानका बारेमा चर्चा र बहस गर्ने गर्छौ। सन् 2024 पर्यटक आगमन बढाउन पर्यटन प्रवर्धनका लागि सरकारको पूर्व तयारी बारे रेडियो सामग्री र बझाङको बेथरसिर गाउँपालिकाले पर्यटकीय गन्तव्य पहिचान र प्रवर्धनमा गरिरहेको कामबारे आजको कार्यक्रम केन्द्रित रहनेछ। कार्यक्रमको शुरूआतमा सन् 2024 पर्यटक आगमन बढाउन पर्यटन प्रवर्धनका लागि सरकारको पूर्व तयारी कस्तो छ त प्रस्तुत छ रेडियो सामग्री। मनोरम प्राकृतिक छटा, बहुधार्मिक, बहुजातीय, बहुभाषिक, जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा चिरपरिचित छ। नेपालले आफ्नो पर्यटन सम्भावनालाई विश्व सामु प्रस्तुत गर्दै अत्याधिक लाभ लिन सक्ने प्रबल सम्भावना पनि छ। नेपालको पर्यटन नीति 2065, पर्यटन ऐन 2035 तथा त्यस पश्चात विभिन्न समयमा भएका संशोधनहरूले पनि पर्यटनको विकास गरी सर्वसाधारण नागरिकको आर्थिक हित कायम राख्न र नेपालमा आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकहरूको स्वास्थ्य, सुविधा र हितको निमित्त आवश्यक व्यवस्था गर्न प्राथमिकता दिएका छन्। त्यसको साथसाथै पर्वतारोहण, दृश्यावलोकन, पदयात्रा, विदा मनाउन, मनोरञ्जन, तीर्थ पर्यटन जस्ता विभिन्न पर्यटकीय गतिविधिहरू अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र, काठमाडौँ, पोखरा, चितौन, लुम्बिनी, गोर्खा, त्रिशुली, इलाम, बर्दिया आदि स्थानमा शुरू भए। हाल नेपाल विश्व मञ्चमा प्राकृतिक सुन्दरता, अद्वितीय सांस्कृतिक तथा साहसिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रूपमा परिचित छ। विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोत रहेको पर्यटन संघीय गणतान्त्रिक नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण आधार रहेको छ। पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना र देशको विकासमा योगदान पुर्याएको छ। तर सरकारको दरिलो पर्यटन प्रवर्धनका लागि पूर्व तयारी नहुँदा सोचे जस्तो पर्यटन क्षेत्रले लाभ लिन नसकेको पर्यटन व्यवसायी सजन साक्य बताउनुहुन्छ।
गर्नुपर्ने खास चाहिँ यो सरकार र सरकारले हो, होइन? अब जस्तो कि सरकारको निकायमा रहेको पर्यटन बोर्ड छ, पर्यटन बोर्डमा चाहिँ अहिले के भइरहेको छ भने अब जुन किसिमको उहाँले प्रवर्धन गर्नुपर्ने हो त्यो चाहिँ अहिले केही पनि भइरहेको छैन। अब उहाँहरूको चाहिँ जुन बजेटको मिलाउँदाखेरि अहिले चाहिँ नेपालभन्दा बाहिर चाहिँ प्रवर्धन गर्न चाहिँ नमिल्ने जस्तो गरेर राख्नु भएछ। अब त्यो त नेपालको भन्दा बाहिर नै हो हामीले प्रवर्धन गर्नुपर्ने, यहाँ मात्रै प्रवर्धन गरे केही अर्थै छैन। हामीले चाहिने भनेको विदेशी पर्यटक हो, होइन? उहाँहरूले चाहिँ त्यो छिटो भन्दा छिटो चाहिँ जुन त्यो बाहिर प्रवर्धन गर्ने जुन उहाँहरूको जुन संयन्त्र हो त्यसलाई चाहिँ छिटो भन्दा छिटो पारित गरेर अब बाहिर सबै ठाउँमा, होइन, जस्तै कि अब धेरै पर्यटक आउने इन्डिया, चाइना लगायत तपाईँ युरोपियन कन्ट्री, अमेरिका, होइन, त्यस्तो ठाउँमा चाहिँ अब भिजिट नेपाल इयर भनेर चाहिँ प्रवर्धन गर्नु पर्यो र बढी भन्दा बढी पर्यटक चाहिँ गभर्मेन्टले चाहिँ गर्नु पर्यो। र साथै अहिले अब बनिसकेको जुन जस्तो कि त्यो सिद्धार्थ लुम्बिनी भैरवको जुन एयरपोर्ट छ, पोखराको छ, त्यसलाई पनि अब कसरी त्यो छिटै सञ्चालन गर्ने, होइन? इन्टरनेसनल फ्लाइटहरू आइरहेको अवस्था चाहिँ छैन, त्यसलाई चाहिँ छिटै अब त्यो कनेक्टिभिटी बढाएर बढीभन्दा बढी पर्यटक चाहिँ ल्याउने कोसिस गर्नुपर्छ। तपाईँको रोजगारी दिने, होइन, विदेशी मुद्रा आर्जन गर्न सक्ने भनेको ल नेपाललाई आर्थिक समृद्धि पुर्याउन सक्ने भनेको पर्यटन नै हो। त्यसको लागि एकदम सहज रूपमा व्यवसाय मैत्री बनाउनु पर्छ, नीति नियमहरू, होइन, अब पर्यटन व्यवसायलाई पनि सजिलो तरकारी बैङ्कको ब्याजहरू उपलब्ध गराउने, ब्याजका दरहरू कम गराउने, हरेक नीतिमा सहकार्य गर्ने त्यस्तो किसिमको वातावरण चाहिँ सरकारले बनाउनु पर्छ भनेर त्यस्तो किसिमको नीति ल्याउनु पर्छ भन्ने कुरा हामीले सुझाव पनि दिएका छौँ।
एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् 1953 विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे पश्चात विश्वको ध्यान नेपालतर्फ केन्द्रित भई पर्यटन क्षेत्रको विकास हुन थालेको हो। सन् 1958 राष्ट्रिय ध्वजावाहक तत्कालीन शाही नेपाल वायुसेवा निगम, हाल नेपाल वायु सेवा निगमको स्थापनासँगै नेपालमा पर्यटनको थप प्रवर्धन हुन गएको पाइन्छ। सन् 1960 दशकको शुरूवातसँगै थप गति लिन लागेको पर्यटन विकाससँग हिप्पी पर्यटन पनि पर्यटनको एउटा सशक्त हिस्सा बनेर नेपाल प्रवेश गरेको पर्यटन इतिहासमा उल्लेख छ। हिप्पी गतिविधिले समेत पर्यटनको हिस्सा ओगटेको नेपालको तत्कालीन गतिविधि सन् 1960 दशकभरि नै र सन् 1970 दशकको आधा आधीसम्म रह्यो। सन् 1972 पर्यटन गुरु योजनाको तर्जुमापछि नेपालमा व्यवस्थित तवरले पर्यटनको विकास सुरु भएको पाइन्छ। सन् 2019 12 लाखको हाराहारीमा पर्यटक नेपाल भित्रिनुलाई सकारात्मक हिसाबले लिन थालिएको थियो। देशमा पर्यटन प्रवर्धन गर्न नेपाल सरकारले सन् 2020 नेपाल भ्रमण वर्षको रूपमा मनाउने निर्णय गर्दै पर्यटक आगमन संख्या 20 लाखको हाराहारीमा पुर्याउने लक्ष्य लिएको थियो। त्यस लगतै कोरोना महामारीले सन् 2020, 2021 नेपालको पर्यटनले घुँडा टेक्न पुग्यो। त्यसपछि सन् 2023 फेरि पुरानै लयमा नेपालको पर्यटन फर्कँदैछ। सन् 2023 10 लाख बढी पर्यटक भित्रिनुले नेपालको पर्यटन क्षेत्रलाई थप ऊर्जा दिएको छ, तर सरकारको पूर्व तयारी नपुगेको पर्यटनविदको टिप्पणी छ। पर्यटनका जानकार चन्द्र रिजाललाई सरकारको तयारी कस्तो हुनुपर्छ भनेर सोधेका छौं।
विश्व पर्यटन बजारमा पर्यटकहरूको संख्या बढेको बढै छ, होइन, जनशक्ति मान्छेको क्यापेसिटी किन्ने घुम्ने होइन खाने यो बढेको बढै छ। जस्तो आन्तरिक पनि हाम्रो नेपालमा धेरै बढिरहेको छ नि त पहिला भन्दा, होइन, त्यसैले अब नहुनु भन्दा अथवा पहिला बिचमा कोभिडले अब भूकम्पले बिचबिचमा कम हुनुभन्दा पर्यटक प्रोत्साहन चाहिँ आयो भन्न चाहिँ मिल्यो, होइन, निकै उत्साही भन्न चाहिँ मिलेन कि। किन निकै मिल्दैन भन्दा त आज त अरबौँ मान्छे त घुम्न थाले नि त, अनि नेपालमा त करोडौँ पर्यटक आउन सक्छन् भनेर त हामी भन्छौँ नि त। अब त्यो भनिरहँदा 10 लाख पर्यटक आउने त्यसको पनि डाटा फिक्स नहुने, होइन, त्यो हुँदा चाहिँ अलिकति मैले त्यसलाई उ गर्न खोजेँ। अर्को कुरा फ्याक डाटा, म अब स्वभावका हिसाबले चाहिँ अब म प्रवेश क्षेत्रमा लामो समयदेखि काम गरेले मान्छे विज्ञ मान्छे चाहिँ सही ठाउँमा उपयुक्त ठाउँमा रहनु पर्यो, होइन, अनि त्यो विज्ञ मान्छेलाई चाहिँ उनले बनाएका विचार चाहिँ सरकारले ओन गर्नु पर्यो अथवा अपनत्व गर्नु पर्यो, लिएर कार्यान्वयनमा जानु पर्यो। हाम्रो नेपालमा विज्ञलाई सही टाइममा चिन्मानी चिन्दैनन्, होइन, अनि उसको कुरालाई निगा पनि लिँदैनन् क्या। बिचबाट सर्फेसबाट होइन मान्छेहरूका आइडियाहरू अथवा विचारहरू लिन्छन्, साँच्चै के गर्दाखेरि पर्यटक बढ्छ, पर्यटकलाई सेवा सुविधा दिन सक्छ भन्ने कुरा चाहिँ नेपाल सरकारको चाहिँ अलिकति भएन। अब भए पनि कति कुरा कहिले चाहिँ छन् पनि, नीतिमा फेरि म के भन्छु भने हुँदै भएन पनि म भन्दिनँ, तर त्यसलाई कार्यान्वयन गर्ने कुरा भएन कि। लिखतमा भए कार्यान्वयनमा भएनन्, लिखतमा राम्रा कुराहरू ऐन कानुनहरू नियमहरू भए त त्यो टाइममा कार्यान्वयन भएन, त्यसैले यसको चाहिँ कार्यान्वयन हुनुपर्छ टाइममै भन्ने मेरो चाहिँ सुझाव हो।
हजुर, अब सरकारलाई ठ्याक्कै पूर्व तयारीको लागि तपाईँको सुझाव के छ?
अब हजुरलाई अलिकति सर्फेस त मैले अगाडि नै भने, अब टु दि पोइन्टमा भन्नुपर्दा भएका नीति नियमहरू चाहिँ कार्यान्वयन तुरुन्तै हुनु पर्यो। उपयुक्त मान्छे उपयुक्त ठाउँमा भर्ना गर्ने, जस्तो पर्यटन बोर्डकै कुरा गर्नुहोस् अथवा सरकारमै सचिवका सहसचिवका कुरा, किन कार्यान्वयन गर्ने ठाउँमा उपयुक्त मान्छे भएन भने उसले कार्यान्वयन गर्न सक्दैन, उसले बुझ्दा नि बुझ्दैन, नबुझेपछि उसले अध्ययन गर्न टाइम लाग्यो अथवा अध्ययन गर्दैन, अल्छिगो, जवाफदेही छैन भने पनि जवाफदेही बनाउने, उपयुक्त मान्छेलाई उपयुक्त ठाउँमा राख्ने र कार्यान्वयन गर्ने र छिटो छरिटो ढङ्गले हुने कार्यविधिहरू, जस्तो पर्यटन बोर्डमै अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने कार्यविधि चाहिँ पिपिएमओ अफिस खरिद कार्यालयमा रोकिएको छ, होइन, त्यस्तै पर्यटन मन्त्रालयले पनि कार्यान्वयन कार्यविधिहरू बनाउन त त्यो त धेरै दिन लाग्ने कुरा होइन, त्यस्तो चाहिँ तुरन्तै हुने काम चाहिँ हामीले छिटोभन्दा छिटो चाहिँ गर्न पर्यो, व्यवसाय मैत्री बनाइदिनु पर्यो, होइन, अनि अन्तर्राष्ट्रिय क्षेत्रमा एकद्वार प्रणालीबाट पर्यटन प्रवर्धन गर्नलाई जानु पर्यो, नयाँ गन्तव्यहरूको ब्रान्डिङ गर्न पर्यो, किनभने लामो समय हामीले इन्फ्रास्ट्रक्चरमा भनौँ भने लामो समय लाग्छ इन्फ्रास्ट्रक्चरको विकास, होइन, भइरहेका कुराको प्रवर्धन चाहिँ अलिकति चुस्त दुरुस्त र समय सापेक्ष ढङ्गले गर्नु पर्यो। यी तिनवटा कुरालाई चाहिँ अलिकति हामीले लयौँ भने मलाई लाग्छ 2024 पर्यटक चाहिँ अलिकति राम्रै ढङ्गले, होइन, नेपालमा चाहिँ आउने र त्यसले राम्रै ढङ्गले खर्च गर्ने, होइन, त्यो स्थिति हुन्छ। हामी त अस्वस्थ प्रतिस्पर्धा पनि छ कि, त्यो अस्वस्थ प्रतिस्पर्धालाई अलिकति रोक दिनुपर्छ, किनकि पर्यटकले खर्च गर्ने पनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हामीले हाम्रो सेवा अनुसारको पैसा पनि लिन सकेका छैनौँ कि त्यो स्थितिलाई पनि अलिकति मध्यनजर गर्नुपर्छ सरकारले नियम कानुन बनाएर भन्ने हो मेरो।
तपाईँले नीतिलाई अलिकति नियम कानुनलाई जोड गर्दै गर्दा सरकारले पर्यटन ऐन पनि जारी गर्न सकेको छैन होइन, पुरानै पर्यटन नीति अनुसार सरकार चलिरहेको छ।
कुरै नगरौँ न, 2035 कस्ता कस्ता कुरा चाहिँ चेन्ज हुन्छन्। यत्रो पर्यटन क्षेत्र नेपाल यस्तो राम्रो ठाउँ छ होइन, विश्वबाट पर्यटकले आउन सकिन्छ, आउँछन् पर्यटक भन्ने छ, अलिकति इन्फ्रास्ट्रक्चरको विकास गर्ने, अब अलिकति सुव्यवस्थित ढङ्गले चाहिँ चल्ने हुने भन्ने छ। तर 2035 ऐनै अहिलेसम्म पनि हेर्नु हुँदैन, पर्यटन बोर्डको 2053 ऐन पनि संशोधन हुँदैन होइन, अरू कार्यविधिहरू छिनमै 10 दिनमा 1 हप्तामा बनाउनु पर्ने कार्यविधिहरू नियमावलीहरू पनि बन्दैनन्। जुन अब ऐन त संशोधन लानु पर्ला, विभिन्न मन्त्रालयबाट विभिन्न समितिमा छलफल गर्नु पर्ला, त्यो गरे पनि 2035 यत्रो वर्ष लाग्छ त, त्यो त भएन भने जस्तो। त्यस्तै अन्य कुरा पनि मैले त्यही भएर मैले भने उपयुक्त मान्छे उपयुक्त ठाउँमा र जवाबदेही र जिम्मेवार बनाउन सकियो भने चाहिँ र भएका कुरालाई चाहिँ कार्यान्वयन समयमा गर्न सकियो भने नेपालमा पर्यटक चाहिँ 35-40 लाख पर्यटक आउन कुनै प्रब्लम छैन भन्ने मेरो चाहिँ दृष्टिकोण हो।
कोरोनाको महामारीले थला पारेको पर्यटनलाई पुनर्जीवित गर्न पर्यटन गुरु योजनाहरू बनाई पर्यटन प्रवर्धनको पूर्व तयारी गर्न जरुरी छ। पर्यटन विविधीकरण गर्न ट्रेकिङ, जंगल सफारी, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, राफ्टिङ, कृषि मेला जस्ता पूर्व तयारी गर्न सकिन्छ। पर्यटन विविधीकरण गर्न ट्रेकिङ, जंगल सफारी, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, राफ्टिङ, कृषि मेला, क्यानोइङ, स्काई साइक्लिङ, प्याराग्लाइडिङ सम्बन्धी योजनाहरू बनाई पूर्व तयारी गर्न सकिन्छ। तर यस्ता कार्यमा सरकार चुक्ने गरेको आलोचना हुने गरेको छ। पर्यटन बोर्डले सन् 2024 लागि पर्यटन प्रवर्धनका कस्ता योजना बनाएको छ त? पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी यसो भन्नुहुन्छ।
कारण कानून नभएर, कानून आउन सक्यो भने पक्कै पनि अन्तर्राष्ट्रिय प्रबन्धनका कार्यक्रम पुनः सुचारू हुन्छन्। त्यो हुँदाखेरि हामीले समग्रमा नेपाल आजसम्म विदेशमा मात्रै प्रचार गर्नुपर्छ भन्ने थियो भने अहिले नेपालभित्र पनि आन्तरिक पर्यटन प्रबन्धनमा जोड दिनुपर्छ र एउटा प्रदेशका मान्छेहरू अर्को प्रदेशमा जाउन्, त्यहाँको संस्कृति, त्यहाँको प्राकृतिक सुन्दरतालाई निहालुन्, देखुन्, बुझुन् र समग्र रूपमा एउटा आन्तरिक पर्यटन र दोस्रो बाह्य पर्यटन दुइटैलाई चाहिँ जोड दिने हिसाबले फेरि वर्षको बजेट बनाइएको छ। त्यही अनुसारले लक्ष्य लिएर अगाडि बढ्यो।
पर्यटकीय शहरहरूमा साइकल लेन बनाउने, पदमार्ग, होटल र होमस्टे प्रवर्धन गर्ने, नयाँ ठाउँमा बन्जी जम्पिङ, रक क्लाइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ जस्ता पर्यटकीय गतिविधिहरू र गन्तव्यहरूको विकास गर्न पर्यटनका जानकारहरूले सुझाव दिने गरेका छन्, जसले गर्दा भविष्यमा हुने पर्यटकीय चहल पहलको लागि तयारी अवस्थामा रहन सकियोस्। संघ, प्रदेश तथा स्थानीय तहका पर्यटन सम्बन्धी योजनाहरू, गुरू योजनाहरू परिमार्जन गर्ने र नभएका अवस्थामा पर्यटन गुरू योजनाहरू बनाई पर्यटन प्रवर्धनको पूर्व तयारी गर्न पनि सकिन्छ। पर्यटकहरूको चहल पहल हुने बित्तिकै आवश्यक पर्ने पर्यटकीय गतिविधि र त्यस क्षेत्रलाई चाहिने जनशक्ति उत्पादन गरी पर्यटन प्रवर्धनको पूर्व तयारी गर्न सकिन्छ। पर्यटनको प्रबल सम्भावना बोकेको नेपालमा समृद्धिका लागि पर्यटनको अरू विकल्प छैन। यसतर्फ सरकारको बेलैमा ध्यान जान जरुरी छ र पर्यटनका पूर्व तयारीका कामहरू गर्न जरुरी छ। रेडियो नेपालमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश दर्शन। कार्यक्रम देश दर्शन रेडियो नेपाल मिडियम वेभका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न 30 स्थानमा रहेका रेडियो नेपालका एफएम रेले प्रसारण केन्द्रहरूबाट एफएम 98.3 MHz सुन्दै आउनु भएको छ। यसका साथै तपाईँले रेडियो नेपालको वेबसाइट radionepal.gov.np तथा न्यूज पोर्टल अनलाइन radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुनेछ। यसअघि तपाईँले सुन्नुभयो सन् 2024 पर्यटक आगमन बढाउन पर्यटन प्रबन्धनका लागि सरकारको पूर्व तयारी बारे रेडियो सामग्री। कार्यक्रममा अब सुन्नेछौ बझाङको बित्थरचिर गाउँपालिकाले पर्यटकीय गन्तव्य पहिचान र प्रबन्धनमा गरिरहेको कामबारे गाउँपालिकाका अध्यक्ष अमर महरासँगको कुराकानी। सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित रहेको छ बझाङ जिल्ला। बझाङ जिल्लाको दक्षिणी क्षेत्रको पहाड़ी भागमा पर्छ बित्थरचिर गाउँपालिका। समुद्री सतहबाट 2650 फिटदेखि 850 फिटको उचाइसम्म गाउँपालिका फैलिएको छ। बित्थरचिर गाउँपालिका धार्मिक पर्यटकीय दृष्टिले अति महत्वपूर्ण क्षेत्रको रूपमा परिचित छ। तर सुदूरपश्चिमको जिल्ला भएकै कारण पर्याप्त प्रचार हुन नसक्दा र भौगोलिक विकृतताका कारण यहाँको पर्यटन प्रवर्धन भने पछि नै छ। आजको कार्यक्रममा हामीले सुदूरको जिल्लामा रहेको भित्थरसिर गाउँपालिकाको पर्यटकीय सम्भावना र प्रवर्धनका विषयमा जानकारी दिने प्रयास गरेका छौं। गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धनका लागि के कस्ता काम गरिरहेको छ भनेर गाउँपालिकाका अध्यक्ष अमर मोहरासँग कुराकानी गरेका छौं।
बजारको पर्यटन क्षेत्रको लागि एउटा गाउँपालिका मध्ये पर्छ होइन, त्यो हाम्रो भित्थरचिरको भित्थर भन्ने ठाउँमा पर्यटन छ। हाम्रो त्यहाँ चिल्ड्रेन पार्क नेपाल सरकारले पर्यटनकै उसका लागि एउटा पोहोरसाल हाम्रो ठेक्का भएर काम सम्पन्न भइसकेको छ होइन। अनि त्यहाँ तपाईँको भाटे गुफा भन्ने छ, भाटे गुफा तपाईँको पछि 1.5-2 घन्टासम्म मान्छे भित्र हिँडेर पनि त्यहाँ पुगिसकेको छ। त्यहाँबाट निष्कासन कहाँ हुन्छ कसरी हुन्छ त्यो थाहा छैन, किनभने यसको लागि हामीले धेरै कुराहरू अहिलेसम्म गर्न सकिरहेको छैनौँ। अनि एउटा दह छ तपाईँको भित्थरमा, त्यो दह यति सघि पहिले पुरानो किंवदन्ती अनुसार त्यो दहमा भैँसी डुबेको र करिबन 3 किलोमिटर तल गएर अर्को खोलाको नदीको तालमा निस्केको भन्ने किंवदन्ती पनि छ होइन, त्यस्तो छ। अनि दुल्लड भन्ने ठाउँ छ, अनि सिगाचुरा भन्ने ठाउँ छ, अनि धारीछोडो भन्ने हाम्रो करिबन तपाईँको 200-300 मिटर माथिबाट एउटा सहर बग्छ, त्यहाँ एउटा शिवजीको माथि मन्दिर पनि छ त्यसको माथि, अनि तल चाहिँ छरा छ, लगायतको धेरै छन् हाम्रो। र हामीले त्यसका लागि तपाईँको पर्यटनका लागि हामीले हाम्रै पहलमा अब चिल्ड्रेन पार्कदेखि लिएर त्यहाँको रोडको लागि हामीले चाहिँ सुरु गरेर अहिले सम्पन्न भएको छ र हामी फेरि पनि यसको लागि परेका छौँ।
अहिले त्यहाँ आन्तरिक पर्यटकहरूको फ्लो कस्तो छ?
आन्तरिक पर्यटकहरूको एकदम निकै छ हाम्रो बजारभित्रै पनि, त्यहाँको तपाईँको विद्यालय भयो, अन्य सरकारी कर्मचारीहरू हो पिकनिकका लागि त्यहाँ आउने, त्यहाँ पिकनिक मनाएर फर्कने क्रम छ होइन, त्यो लगायत अनि हाम्रो यो पट्टु भन्ने डाँडो छ एउटा, त्यहाँ तपाईँको यो प्यारासुटका लागि एकचोटि पहिले कुनै जमानामा प्यारासुटबाट पनि त्यहाँ मतलब त यो अमेरिकनहरूले झरेको चाहिँ हामीले आफैले देखाएका छौँ होइन। त्यो हो खसलाड भन्ने छ, त्यो कस्तो छ भने एकदम माथि मैदान छ, त्यहाँ गयो भने मनै अर्को हुने त्यस्तो टाइपको छ। र अहिले पर्यटन हाम्रो भित्थरमा चाहिँ हामीले सुरु गरेका छौँ र अहिले हामीले चिल्ड्रेन पार्क पनि सुरुवात गरेर त्यहाँ चाहिँ पिकनिक आउने मान्छेलाई थोरै पनि 10-8 रुपियाँ चाहिँ तपाईँको प्रवेश शुल्क लिएर त्यसको मेन्टेन गर्ने अनि त्यहाँ तपाईँको भाँडा बर्तन उपलब्ध टाइपको हामीले चाहिँ सेवा सुरु गर्ने गरिरहेको छौँ।
भनेको अहिले ठ्याक्कै तपाईँहरूले पर्यटन नीति बनाएर दिगो पर्यटन व्यवस्थापनको लागि भन्दा पनि तत्कालका लागि आन्तरिक पर्यटकलाई नै बढाउनको लागि त्यहाँका भौतिक पूर्वाधार र त्यसलाई व्यवस्थित बनाउने काम गरिरहनु भएको छ।
यो हाम्रो पर्यटन उसबाट हामीले पर्यटन मन्त्रालय अन्तर्गत हाम्रो त्यो भित्तरलाई पनि पर्यटन स्थलमै नै घोषणा भइसकेको छ। यसको लागि नेपाल सरकारले पनि तपाईँको 4-4 करोडको लगानी पनि लगाइसकेको छ र हामीले पनि अहिले फेरि हामीले पर्यटनलाई नै फोकस गरेर त्यहाँको उता आशीर्वाददेखि लिएर त्यो डाँडोमा माथि पुग्ने रोडको चाहिँ हामीले प्रदेश सरकारसँग माग गरेका छौँ, लगायत उता पुतुनीबाट पनि त्यो हाम्रो त्यो गुफामा पुग्ने रोडको लागि पनि हामी तत्काल सुरु गर्ने भनेर चाहिँ हामीले चाहिँ कुरा गरिरह।
गाउँपालिकामा चाहिँ मुख्य गन्तव्यको रूपमा चाहिँ तपाईँहरूले कुन कुन ठाउँलाई पहिचान गर्नु भएको छ र त्यसको पर्यटन प्रवर्धनका लागि प्रचार गरिरहनु भएको छ?
हामीले पहिलो नम्बर त वार्ड नम्बर 1 भित्थर भन्ने क्षेत्रलाई नै हो, त्यहाँ नै त्यो गुफा भन्ने त्यहाँ छ। दोस्रो हाम्रो 2 नम्बरमा खोस्ला डाँडा भन्ने छ त्यहाँ, त्यसमा पनि तपाईँको पुरै एकदम यति रमाइलो ठाउँ छ कि पुरै छोडिदियो, त्यहाँ गएपछि थाहा हुन्छ। तेस्रोमा हामीले सिगाचुरा भन्नेलाई गरेका छौँ। चौथोमा हामीले तपाईँको धारीछोडो भन्ने ठुलो छ, तपाईँको 300-400 मिटरबाट माथि पानी बग्छ, यस्तो राम्रो पानी भएको बेला त कुरै छोडिदियो होइन, त्यहाँ मान्छेहरू हेर्नेको घुइरो लाग्छ, फोटो खिच्नेको टिकटक बनाउनेको लगायतका दुल्लड भन्ने क्षेत्र सिगाच भन्ने क्षेत्रलाई हामीले फोकस उसमा हाम्रो कार्यनीतिमा नै सिमेटेर यो क्षेत्रलाई चाहिँ हामीले चाहिँ पर्यटन स्थल गन्तव्य बनाउनुपर्छ भन्ने सोचले गाउँपालिकाले हामीले निर्णय गरेर अगाडि बढेको छौँ।
छुट्टै पर्यटन प्रवर्धनका लागि भनेर गाउँपालिकाले यो वर्ष बजेट छुट्याएको छ कि छैन?
यो वर्ष हामीले त्यस्तो टाइपमा छैन, जो पर्यटन क्षेत्रका लागि भनेर हामीले रोडको अवधारणा ल्याएका छौँ कि त्यहाँ आउने जाने पर्यटकहरूलाई सजिलो होस् भनेर हामीले पहिलो नम्बर त अब दुर्गम छ, त्यहाँ रोड पुगेको छैन धेरै जस्तो ठाउँमा होइन, त्यही भएर हामी त्यहाँ चाहिँ आउन जाउलाई सरलका लागि हामीले एउटा रोडको अवधारणा ल्याएर पर्यटनलाई नै टेवा पुग्ने गरेर कार्यक्रम ल्याएको छौँ हामीले।
अब भावी दिनमा दिगो पर्यटन नीति बनाउने अथवा त्यसका लागि तपाईँहरूले केही सोच्नु भएको छ?
एकदम सोचेको छ हामीले यसैलाई, मतलब पर्यटन स्थललाई बनाएर हाम्रो त्यहाँ होमस्टे लगाएरको हामीले धेरै जसो पोहोर साल 50 चाहिँ हाम्रो त्यहाँको युवाहरूलाई हामीले तालिम दिएको छौँ होमस्टे, होइन कि पर्यटन आइसकेपछि घरमै खाना खाओस् र केही रोजी रोटी पनि अब हाम्रो युवाले पाउन् भनेर हामीले नै पर्यटक बोर्डको माथिको सम्बन्ध र भित्तरचितको लगानीमा हामीले तपाईँको यो होमस्टे तालिम दिएका छौँ कि पर्यटन क्षेत्रमा तपाईँहरूले चाहिँ व्यवसाय सुरु गर्नु पर्यो होमस्टे भनेर पनि हामीले यस्ता यस्ता कार्यक्रमहरू पनि अगाडि बढाउँछौँ।
अब तपाईँले भने जस्तै गाउँपालिकामा धेरै त्यस्ता पर्यटकीय गन्तव्य छन् जसले गर्दा पर्यटन आकर्षण गर्न सक्छ, त्यसले पर्यटन आकर्षण मात्रै नभइकन, पर्यटक भेटाउने कुरा मात्रै नभइकन, पर्यटकीय क्षेत्रबाटै पर्यटनलाई एउटा आधार बनाएर गाउँपालिका समृद्ध बन्न सक्छ अथवा आन्तरिक आय स्रोत पनि गाउँपालिकाले पर्यटन क्षेत्रलाई बनाउन सक्ने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ?
एकदम छ, 100% छ, हामीले त्यसको लागि गरेका छौँ र हामीले यसको बारेमा ठुलो छलफल पनि चलाएका छौँ र पर्यटन स्थललाई हामीले थोरै भए पनि लगानी लाएर अनि प्रवेश शुल्क धेरै नलिए पनि थोरै लिए पनि त्यसको मेन्टेन खर्च चाहिँ हामीले उठाउनु पर्छ र आएको पर्यटकलाई हामीले सरल सुविधा र जहाँ पाए पनि खाना पाउनुपर्छ र भित्रै उब्जेको कोदो फापर मकै धान गहुँको मात्र खाना परिकार बनाएर खुवाउनुपर्छ भनेर हामीले होमस्टे सञ्चालन गरेका छौँ र अवश्य पनि निकट भविष्यमा भित्रचितले
उहाँ हुनुहुन्थ्यो बिथरचिर गाउँपालिकाका अध्यक्ष अमर महरा। हामीले गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धनमा गरिरहेको काम बारे छोटो कुराकानी गर्यौं। यो कुराकानी सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आजको कार्यक्रम यति नै, अर्को साता फरक विषयको जानकारी सहित तपाईँ हाम्रो भेट हुनेछ। कार्यक्रम देश दर्शन रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न 30 स्थानमा रहेका रेडियो नेपालका एफएम रेले प्रसारण केन्द्रहरूबाट सुन्दै आउनु भएको छ। तपाईँले रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुनेछ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, आफूलाई मनमा लागेका प्रतिक्रिया हामीलाई निर्धक्क भएर राख्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता म राधा ढुङ्गाना बिदा चाहन्छु। नमस्कार।